नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक विषयवस्तुमाथि छलफल गर्छौं। व्यवस्थापिका संसदबाट गत मंगलबार शिक्षा ऐन 2028 9 संशोधन पारित भएपछि त्यो ऐनभित्र रहेका नकारात्मक कुराले शिक्षा क्षेत्र यतिबेला तरंगित भएको छ। शिक्षण पेसामा नयाँ पुस्ताको प्रवेश रोक्ने र अस्थायी रूपमा काम गर्दै आएका शिक्षकलाई निरन्तरता दिने गरी 9 संशोधन पारित भएपछि त्यसको अहिले चौतर्फी विरोध भइरहेको छ। सार्वजनिक शिक्षालाई समय अनुसार गुणस्तरीय, प्रतिस्पर्धी र गुणस्तरीय बनाउनु पर्ने आवश्यकतामाथि बहस भइरहेका बेला स्थायी पदपूर्ति गर्दा सरकारले 75% आन्तरिक र 25% बाह्यबाट गर्ने गरी संशोधन पारित गराएको छ, जसले गर्दा शिक्षक बन्न शिक्षण अनुमति पत्र लिएर बसेका 4 लाख युवाको भविष्यमाथि प्रश्न चिन्ह पनि उब्जिएको छ। यसले युवा पुस्ताको भविष्य मात्र डामाडोल पारेको छैन, देशभरिका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको भविष्यमाथि पनि खेलवाड भएको छ। गएको वर्ष भएको 8 संशोधनले यसलाई 49% आन्तरिक र 51% खुल्ला प्रतिस्पर्धा गर्ने व्यवस्था गरेको थियो। अब नयाँ ऐन आएपछि अहिले नै पढ़ाइरहेका 75% शिक्षकले स्थायी नियुक्ति पाउनेछन् भने खुल्ला प्रतिस्पर्धाबाट 25% मात्रै शिक्षक सेवामा प्रवेश गर्न पाउनेछन्, जसले गर्दा पढ़ाउन योग्य र क्षमता भएका युवा शिक्षक पेसामा प्रवेश गर्नबाट वञ्चित हुनेछन्। यसले समग्र शिक्षा क्षेत्रलाई पछाडि धकेल्ने चर्चा समेत हुन लागेको छ। त्यसैले अहिलेको कार्यक्रममा हामी शिक्षा ऐनको 9 संशोधनमा के छ, यो ऐन आएपछि अब शिक्षा क्षेत्रमा के कस्ता असर पर्छन् भन्ने बारेमा शिक्षाविद विद्यानाथ कोइरालासित कुराकानी गर्दैछौ। कुराकानीमा हुनुहुन्छ साथी विष्णु विश्वकर्मा।
कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ।
धन्यवाद।
जुन शिक्षाको 9 संशोधनमा के छ, विशेष गरी अहिले यति धेरै चर्का चर्की भइरहेको छ र बहस टिका टिप्पणी भइरहेको छ, 9 संशोधनमा खास कुरा के उल्लेख छ?
अहिले मैले बुझे अनुसार चाहिँ खालि त्यो अस्थायी शिक्षकहरूलाई जुन सम्झौता गरे नि उनीहरूले, त्यो सम्झौतामा के गर्यो भने 8 संशोधनमा चाहिँ नि शिक्षकलाई वार्की पार भनेको थियो अस्थायीलाई, कि पैसा लिएर जाऊ कि जाँच दिन जाऊ भनेको थिए, जाँच दिएर फेल भएदै पैसा चाहिँ पाउँदैन हौ भनेर तर्सा थियो। अब 9 संशोधनमा होइन, जाँच दिन जाऊ, पास भयो भनेदेखि प्रणालीमा जाऊ, फेल भयो भने पैसा लिएर जाऊ भन्ने किसिमको प्रावधान बनाइदिएछ, त्यति नै हो, अर्थ केही नै छैन त्यहाँ।
त अहिले जुन अस्थायी शिक्षकसँग जुन सहमति गरियो उनीहरूलाई पाएक पर्ने गरी जुन 9 संशोधन गरियो, अझ यसले त विद्यालयमा अस्थायी शिक्षक अझ भन्न उनीहरूलाई अयोग्य शिक्षक हाबी हुने भए भनेर निकै चर्को बहस भइरहेको छ नि, यो खास के हो?
ठिक भन्नुभयो, किन भन्दाखेरि त्यो चाहिँ नि शिक्षा मन्त्रालयले निम्त्याएको काम हो। मैले निम्त्याएको किन भन्यो भने शिक्षा मन्त्रालयका मन्त्री हुनेदेखि लिएर सचिव हुनेदेखि लिएर सहसचिव हुने मान्छेहरूसँग बारम्बार संवादमा हामीले के भन्दै गयौं भने, ए बाबा, शिक्षकलाई यस्तो थरी थरीको बनाएर नराख, थरी थरीको बनाउने शिक्षकलाई एउटा उपाय गरिदेऊ, त्यो चाहिँ शिक्षक सेवा आयोग खोलिदेऊ, प्रति वर्ष शिक्षक जम्मै त्यहाँ जान्छन्, यो वर्ष भएन भने अर्को वर्ष जाँच दिन्छन्, अर्को वर्ष पनि भएन अर्को वर्ष जाँच दिन्छन्, त्यो किसिमको गर्यो भने अस्थायी राहत पीसीएफ अथवा चाहिँ के करार भनेर भनिरहनु परेन, ती स्वत प्रणालीमा जान्छन्, त्यति काम गरिदेऊ भनेर भन्दा तिनले टेरेनन्। नटेरेपछि अनिखेरि शिक्षा मन्त्रीहरूले के बुद्धि ल्याए भनेर भन्दाखेरि, हाम्रा गौरवशाली कार्यकर्ताहरूलाई कसरी भित्र छिराउने भनेर भन्ने किसिमको बुद्धि ल्याए, किनभने त्यहाँ अस्थायी छिर्ने वा राहत छिर्ने अथवा के हुने पीसीएफ छिर्ने भन्ने मान्छेहरूको जमात त स्थानीयले भर्ना गरे हो, स्थानीयले भर्ना गर्नु भनेको स्थानीय व्यवस्थापन समितिले भर्ना गर्ने हो, त्यो व्यवस्थापन समितिले भर्ना गरेका मान्छेहरू भनेको कि नाताका मान्छे हुन् कि नेताका मान्छे हुन्, नाताका भने आफ्ना पर्ने, नेताका भनेर भने राजनीतिक दलसँग सम्बन्ध हुने, अब भने चाहिँ तिनै मान्छे हुन्। अब ती मान्छेलाई स्थायी गर्न निम्ति उनीहरूले न्यू खोजे, सड़क आन्दोलन गरे, हाम्रा मान्छेले के बुझे मन्त्रीहरूले भन्नु भने यिनलाई स्थायी गरिदियो नि त मेरो भोट पक्का, सांसदहरूको बुद्धि पनि त्यही हो, बुद्धि भन्दा पनि दुर्बुद्धि हो, त्यो दुर्बुद्धिमा तिनीहरू फसे, त्यो फसाइले गर्दाखेरि बाहिर विरोध भएको कारण के हो भनेदेखि यिनलाई चाहिँ व्यवस्थित गर्न जानेन। अब सजिलो उपाय थियो, मैले सजिलो उपाय भने आयोग प्रतिवर्ष खोलिदिने, अस्थायी होस् करार होस् वा चाहिँ पीसीएफ होस् राहत होस् उसको शिक्षणको अनुभवलाई निश्चित नम्बर हालिदिने, त्यसपछि ढोका चाहिँ एउटै ढोकाबाट पस, त्यहाँबाट पास गरेर गयौ तिमीले भनेर भनेर भन्दाखेरि तिमीलाई चाहिँ थप 10 नम्बर हुन्छ वा 2 नम्बर हुन्छ। 10 नम्बर त अहिले प्रावधान पनि छ, त्यो प्रावधानलाई उपयोग गरिदिएको भएदेखि न शिक्षा मन्त्रीलाई गाली गर्नु पर्थ्यो, न भोलिको पुस्ता बिग्रियो भन्नु पर्थ्यो, न 7 लाख मान्छे बाहिर बसेका छन् तिनले पाएनन् भनेर भन्नु पर्थ्यो, न नयाँ मान्छेहरू प्रवेश गर्नलाई यसले बन्द गर्यो वा 25 वर्ष धकेलियो भनेर भनेर विरोध गर्नु पर्थ्यो। त्यो नगरिया हुनाले शिक्षा मन्त्रालयकै बदमाशीले गर्दा त्यो बदमाशीलाई चाहिँ बोक्ने पहिलेका मन्त्री हुने मान्छेहरू पहिलेका मन्त्रीहरूको मान्छेको बुद्धि पनि त्यही लेभलको रहेछ। मैले त गतिलो बुद्धि भन्दिनँ, घटिया बुद्धि भन्ने गर्छु मैले, किनभने उनलाई त थाहा थियो नि प्रणाली बनाउनुपर्छ भन्ने। लोकतन्त्रको कुराकानी गर्ने, प्रणालीको कुराकानी गर्ने, प्रणाली बलियो हुनुपर्छ भनेर भनेर भन्ने, अनि चाहिँ आफू चाहिँ त्यो पटकै भेलमा गएर चाहिँ औषधि गर्ने गर्छ तरिका गर्नुहुन्थ्यो। 75 र 25% अथवा चाहिँ 60 र 40% अथवा 80 र 20% वा 25 र 75% भन्ने यो दुर्बुद्धिमै फस्नु हुँदैन थियो वास्तवमा उहाँहरू।
शिक्षा मन्त्रीले जुन किसिमको कदम चाले, जो सामुदायिक शिक्षा अझ भनौँ सरकारी शिक्षाका विरूद्धमा थियो, एउटा राम्रो पद्धतिमा आउन लागेको शिक्षालाई पनि उनले अर्को पद्धतिमा लैजानु भयो। तर संसदमा सांसदले देखाएको व्यवहारमा तपाईँ के भन्नुहुन्छ? जो 3 जना सांसद मात्रै त्यसका विपक्षमा देखिए, सबै सांसदले ताली बजाएर संशोधन पारित गरिदिए, यसलाई के भन्नुहुन्छ?
उहाँहरूको सौदाबाजीको परिणति हो। मैले सौदाबाजी किन भने भन्दाखेरि उहाँहरूले सायद यो ऐन पारित गर्दै त्यसो भएपछि यो पाइन्छ भने पनि हुन सक्छ, यो पाइन्छ भनेर भने चाहिँ जस्तो उदाहरणको मैले
त्यो भनेको चलखेल नै भएको संसदमै
उदाहरण म भन्छु, उदाहरणले तपाईँलाई स्पष्ट बनाउँछ होला। ल अहिले चाहिँ नि खुला विश्वविद्यालय पारित गर्ने, अर्को पटक चाहिँ नि खोप विश्वविद्यालय चाहिँ उ गरिदिने, खोपको पास गर्नको निम्ति शर्त चाहिँ नि यो हुने भन्ने खालका शर्तमा तिनीहरू फस्छन्। पैसामा फस्छन् कि फस्दैनन् त्यो उनको कुराकानी हो, तर आफ्नो निहित स्वार्थमा बस्छन्। ती त हाम्रा सांसद हुन् नि, हाम्रो राजस्व हाम्रो हामीले तिरेको पैसाबाट खाने मान्छेहरू हुन् नि। ती मान्छेले त राष्ट्रको कुराकानी सोच्नुपर्नेमा क्षेत्रको कुरा सोधे, तिनी सांसद भएनन् देशको, क्षेत्रका सांसद भए, पार्टीका भए, गुटका भए, तिनीहरू चाहिँ देशका भएनन्। त्यसैले गर्दाखेरि उनले चाहिँ नि उनको त्यो हालतले गर्दाखेरि हामीले दुःख पाएको हो, त्यसले उनको दिमाग फराक्नुपर्ने परिस्थिति आयो। तिमी त देशको निम्ति सोच्दैछौ मित्र, अहिले तिमीले यो गर्दाखेरि प्रणाली भत्क्यो, भोलि ल 72 सालसम्मको त अहिले ल्यायो, 73 सालपछिको के हो नि हो भन्यो भने थाहा छैन। करारका शिक्षकले स्थायी अस्थायीका शिक्षकले गरेका तरिका चाहिँ करारका शिक्षकले अब हामी मरे पनि मर्छौँ अनुसन्धान के अरे अनुसन गर्छौँ भनेर भने भन्यो भने के हुने हो? एउटै सिङ्गो गोविन्द केसीले ऊ गर्ने बित्तिकै हालत बिगार्ने किसिमको ढङ्गको गर्ने र त्यसो गर्दा भोलि के गर्ने भन्ने किसिमको चिन्तन हुनु पर्दैन? देशमा कहाँनेरि अब नक्साङ्कन गर्ने, कहाँनेरि के गरेर गर्ने, त्यस्तो किसिमको कुरो पो सोध्नुपर्नेमा ल गोविन्द घोषीले गरे ठिक, गोविन्द घोषीले गरे बेठिक, यस्ता थाङ्ने कुराकानीमा मन्त्रीहरू सचिवहरू शिक्षा के अरे त्यो सांसदहरू त्यस्तो बस्नु? त्यसैले मैले देखेको त उहाँहरूको दूरदृष्टिको कुराकानी गर्ने, दूरदृष्टि होइन तत्कालको दृष्टि र सौदाबाजीमा फस्ने, त्यो किसिमको बुद्धिको परिणति हो।
यो भनेको निकै हामी हाम्रो भावी पुस्तालाई पछिसम्मलाई पनि ठूलो असर पर्ने देखियो, सांसदको बेलैमा होसियारी नअपनाउने अहिलेको बानीले गर्दा। अब सोझै भन्नुपर्दा अहिले जुन पछिल्लो समय सरकारले नव संशोधन गरेपछि 2 जना शिक्षाविदले पनि उच्चस्तरीय शिक्षा आयोगबाट राजीनामा दिनुभयो, तपाईँ पनि हुनुहुन्छ सदस्य, तपाईँले दिनुभएको छैन। अब उहाँहरू राजीनामा दिइसकेपछि झण्डै 25 वर्ष शिक्षा पछाडि धकेलियो सरकारी शिक्षा भनेर पनि आफ्नो भनाइ बाहिर ल्याउनु भएको छ। हो 25 वर्ष पछाडि धकेलिएकै हो त सामुदायिक र सरकारी शिक्षा?
25 र 50 यो त कुराकानी होइन, त्यसलाई चाहिँ अब सल्टाउने कसरी भनेर भन्ने किसिमको कुराकानी हो। मैले दीर्घकालीन हिसाबमा चाहिँ के गरी सल्टाउने भन्ने किसिमको कुराकानी गरे र अब सरकारले गरिसक्यो ल भनौँ एउटा एउटा किसिमको हिसाबले पारित पनि भयो, त्यो फर्केन भने त्यो जस्ता तस्तै पारित भएर बसेर कार्यान्वयन हुने भयो भने यसले ल्याउने परिणतिमा जुन्ने के गरी भनेर भन्ने चिन्तन पनि गर्नुपर्छ। प्राज्ञिक भइसकेपछि माने ठाउँ छोडिदिनु त एउटा कुराकानी हो, आवेगमा ठाउँ छोड्नु, विमतिमा ठाउँ छोड्नु सभा म पनि भनिरहेछु, त्यो दुर्मतिकै परिणाम हो भनेर मै भनिरहेछु नि।
तर भाग्नुहुन्नथ्यो?
भाग्नुहुन्नथ्यो भनेर भन्ने मेरो भनाइ हो। मैले उहाँहरूसँग कुरा पनि गरेँ, अब भागेर समाधान त निक्लिँदैन नि हो, भिड्नु त पर्यो। त्यसो भएपछि कार्यान्वयन गर्ने यिनै, उहाँहरूको तर्क गतिलो छ, कार्यान्वयन गर्ने यिनै यी पनि ती पास गर्ने ताली ठोक्ने मध्येका चाहिँ आयोगमा बस्ने अनि यिनले गर्छन् भनेर भने पत्यार गरेर हामी आयोगमा रिपोर्ट लेख्ने भनेर चाहिँ उहाँहरूले भन्नु हो। उहाँहरूको तर्क पनि जायज होला, तर मलाई के लाग्यो भने कमसेकम रिपोर्ट त कसैले पढ्ला, कुनै पुस्ताले त पढ्ला, यति हुँदाहुँदै पनि यी बदमासहरूले यसरी चाहिँ गरेका थिए, यो यो सांसदहरूले चाहिँ यो नचाहिने कुराकानी तत्काललाई हेरेर चाहिँ गरेका थिए, तर दीर्घकालीन सोच्ने मान्छेहरूको जमात पनि त रहेछ भनेर भन्छौँ नि। जस्तो हामी अहिले पनि भन्छौँ 2012 सालको आयोगको रिपोर्टमा कति कुरा त गतिला रहेछ नि, 28 सालका कुराकानीमा व्यावसायिक शिक्षा बनाउने भनेर भन्ने किसिमको कुराकानी त गतिलो रहेछ नि। हामी जसरी भन्छौँ विरोध गरे पनि त हो नि, तर राम्रो छ भन्ने पनि मान्छे जन भन्छन्, त्यसैले म चाहिँ त्यसरी आशा गर्छु।
अब समाधानको पाटो के होला, जस्तो केही दुईजना शिक्षाविद चाहिँ बाहिरिनुभयो, तपाईँ लगायतका धेरै शिक्षाविद त्यहाँ हुनुहुन्छ पनि, सामुदायिक विद्यालयको जुन अहिले गुणस्तर निकै खस्किँदो छ, यो उकास्न संशोधनले धोका दिने हो कि हामीले अब गर्ने गृह कार्यले धोका दिने हो?
अब मैले देखेको अर्को बाटो, यो दुईटै बाटो छोडिदिउँ, यी थाङ्ना माङ्ना कुराकानीमा नहल्झौँ भनेर भन्ने दृष्टिकोण राख्छु मैले। त्यो भनेको के हो भने, अब स्थानीय सरकारको जिम्मामा शिक्षा आयो, अब न केन्द्रले केही गर्न सक्छ, ऊ त सरकार हो, न चाहिँ प्रदेशले केही गर्न सक्छ, अब गर्ने भनेको स्थानीय सरकारले। स्थानीय सरकारलाई चाहिँ अलिकति क्रियाशील बनाउन सकियो भने यिनीहरूको जम्मैको समाधान निक्लन्छ। किन त्यसो भने भनेदेखि, राम्रा शिक्षकलाई पुरस्कृत गर्न थाल्छ स्थानीय सरकारले, बिस्तारै अब वर्गीकरण गर्छ, यो स्कूल राम्रो, यो शिक्षक राम्रो, यो प्रधानाध्यापक राम्रो, यो व्यवस्थापन समिति राम्रो, यो राम्रोको लहर चाहिँ हामीले चलाउन सक्छौँ। त्यसो गर्ने बित्तिकै राम्राहरू अगाडि आउँछन्। अब दोस्रो खालको मान्छेहरू हुन्छन् जो चाहिँ नि राम्रा छैनन् तर गर्न खोज्छन्, जान्दैनन् तर गर्न खोज्छन्, त्यस्ता खालको मान्छेहरू पनि अब छुट्याउँछ। त्यसो भने त्यहाँ राम्रोमा गएर तपाईँ 7 दिन बस्नुहोस्, त्यहाँ सिकेर आउनुहोस्, त्यहाँ सिकिसकेपछि तपाईँ के गर्नुहुन्छ, आफ्नै गाउँपालिकामा आफ्नै नगरपालिकामा पर जानु पनि पर्दैन, त्यो पैसा खर्च गर्नु पनि पर्दैन, त्यो किसिमको गर्न उनीहरूले सक्छन्। तेस्रो जो कमजोर छ, जो पढाएनन्, पढाउन पनि जानेनन्, पढाउँदा नि पढाएनन्, ती बदमासै शिक्षक हुन्, त्यसमा नाइ भन्नुपर्ने केही कुरै छैन। त्यो जुन पार्टीको होस्, काँग्रेसको होस्, एमालेको होस्, माओवादीको, फोरमको, तमाङको, जोसुकैको होस्, त्यो बदमासै हुन् शिक्षक। किनभने तिनलाई काम लागेको शिक्षक भनेपछि पढ्नुपर्छ, पढाउनुपर्छ भनेर दिएको, पढाउन पनि नजाने, पढाउँदा नि नपढाउने भनेपछि त बेइमान भएको केही होइन। मैले त गोलन्जोर गाउँपालिका, सिन्धुलीको गोलन्जोर गाउँपालिकामा शिक्षकहरूलाई के भन्यो भने, तपाईँ कि चोर हो पढाउनुहुन्न भने, कि डाका हो भनेर भने, कसरी भनेर भन्नुभयो। चोर किन हो भने, तपाईँ 10 बजे आएर स्कूल सुरु गर्नुपर्छ भनेको ठाउँमा 11 बजे पुग्नुभयो भने 1 घण्टा विद्यार्थीको समय चोरेको हो। 4 बजेसम्म बस्नुपर्छ भनेको ठाउँमा चाहिँ तपाईँ 1 घण्टा चोर्नुभयो भनेर भन्दै 3 बजे हिँड्नुभयो भने तपाईँ चोर हो, मान्नुभयो भनेर मान्यौं भनेर भन्नुभयो। डाका हो तपाईँ किन भनेर भनेदेखि, तपाईँ चाहिँ नआएको दिन हाजिर गरेर चाहिँ पैसा लिन पाइन्छ, पाइँदैन, त्यसो भए तपाईँले डाका डाल्या हो। त्यसो भएदेखि तपाईँले नै त्यो काम नगरिकन कसैलाई ज्याला दिनुहुन्छ त भने त्यो दिन्नौ, त्यसो भए तपाईँ ज्याला कटाउने भने हो हो, त्यसो भए चाहिँ विरोध गर्नु नि त अब भनेर भने कसैले विरोध गर्नु भएन। त्यसैले त्यो रियलाइजेसन शिक्षकहरूमा पनि भएको छ। त्यसो भनेपछि त अब त्यो रियलाइज गराइदियो स्थानीय सरकारले भने, यी सांसदहरूले जुन थाङ्ना माङ्ना निर्णय गरेर तत्कालको निम्ति मात्रै काम गर्ने किसिमको दुर्बुद्धि जुन पलाए, त्यो दुर्बुद्धिलाई काट्नलाई स्थानीय सरकारलाई उकास्नुपर्छ।
भनेको अब जुन अस्थायी शिक्षक भनौँ, उनीहरूलाई सुधार्ने मौका, सुध्रने मौका छ, स्थानीय सरकारले त्यसमा लाग्न पर्यो अब चाहिँ
मजासँग। फेरि अर्को पनि मैले देख्छु, अस्थायी भन्ने बित्तिकै अयोग्य छन् भन्ने म पक्षमा छैन। किनभने स्थायी शिक्षकले पढाएको र अस्थायी शिक्षकले पढाएकोलाई तपाईँले तुलना गरेर हेर्नुभयो भने, अस्थायीले पढाएर राम्रा भएका कति स्कुल छन्, कति स्कुल उदाहरण छन् थुप्रै। त्यसले अस्थायी हुनु भनेको अयोग्य हुनु चाहिँ होइन, त्यसको पर्याय हो भनेर भन्ने दृष्टिकोणले टोटल्ली बन्द गर्नुपर्छ। अस्थायीभित्र केही साह्रै राम्रा छन्, केही सिकौँ सिकौँ भन्ने रहर भएका पनि छन्, केही चाहिँ नि त्यो जसरी तसरी यो भेलबाडीमा स्थायी भइहालौँ, देखा जाए भनेर भन्ने पनि छन्। अब त्यसो हुँदाखेरि अबको तरिका के हो भने, राम्रा छन् सम्मान गर्दै जाउँ, कमजोर छन् सघाउँदै जाउँ, गर्नै सक्दैनन् तिनलाई चाहिँ धकेल्दै जाउँ, निकाल्दै जाउँ। अब उनलाई चाहिँ भनौँ, तपाईँ स्थायी बनिहाल्नुभयो अहिलेको यो भेलबाडीमा, तर तपाईँले गरिखानुहुन्न भन्ने सबैलाई थाहा छ, विद्यार्थीले जिस्काउँछन्। अब त्यसो भए हुनाले अब तपाईँले चाहिँ ससम्मान खल्तीमा पैसा हाल्नुहोस्, घरतिर जानुहोस् भनेर भन्नुपर्ने अवस्था हुन्छ। त्यसो गरिदियो भने सल्टिहाल्छ।
संसदले पारित गरेको त्यो जुन संशोधन छ, जुन ऐन छ, त्यो स्थानीय तहले उल्टाउन मिल्छ सक्छ?
मजासँग मैले मजासँग भने, किन भनेदेखि स्थानीय सरकार हो जसरी प्रदेशको सरकार हो, संघीय सरकार हो, त्यो सरकार हो एक अर्कोसँग सहयोग गर्न सक्छ, तर केन्द्रले जबरजस्ती गर्न पाइँदैन, किनभने हाम्रो संविधानले उसलाई जबरजस्ती गर्ने अधिकार दिएको छैन। हामी अधीनस्थ सरकार होइनौ, हामी चाहिँ नि स्वतन्त्र सरकार हौ। त्यसो भन्ने बित्तिकै स्थानीय सरकार त त्यति बलियो छ, जबकि संसदलाई हेर्नुभयो भने त्यसको व्यवस्थापकीय अधिकार मात्रै छ, ऊ व्यवस्थापन माने मात्रै हो उसको काम, उसले अरू कुराकानी गर्न सक्दैन। तर स्थानीय सरकारलाई हेर्नुभयो भने 3 अधिकार छ उसको, कार्यपालिका छ, न्यायपालिका छ, व्यवस्थापकै छ, त्यो त गतिलो सरकार हो। यहाँ त तीनटा अलग अलग छन्, किनभने न्यायपालिका भन्यो भने सर्वोच्च खोज्न जानुपर्छ, कार्यपालिका भन्यो भने मन्त्रीमण्डल गुहार जानुपर्छ, व्यवस्थापिका भने सांसद गुहार जानुपर्छ। तर एकचोटि विचार गर्नुहोस् त स्थानीय सरकारलाई, त्यो त तीनटा एकै ठाउँमा छ, 3-in-1। त्यसैले ऊ त यति बलियो छ, खालि के भने उनलाई हनुमान चालिसा चाहिँ पढाउनुपर्छ। हनुमान चालिसा भनेर भने तपाईँ बलियो हुनुहुन्छ, तपाईँले यो गर्न सक्नुहुन्छ, तपाईँ यो गर्न सक्नुहुन्छ, मलाई काम लाग्दैन भने यो कति शिक्षक काम लाग्दैन भनेर लेख्नु नि ठाडै। अब लेख्न सक्ला त एउटा एउटा समस्या तपाईँले ल्याउन सक्नुहुन्छ, किनभने आफ्नै पार्टीको मान्छे पार्टीले पो फेरि बदमासी गर्यो भनेर भन्छन् कि त, भोलि त्यहीँ गएर भोट माग्नुपर्छ, भोट पनि नपाउला कि त, त्यो ठूलो समस्या छ। तर अब प्रश्न त्यहीँनिर उठाउने हो, त्यहाँनिर उठाउँदाखेरि अब तपाईँले गुणस्तर खोज्ने हो कि आफ्नो मान्छे खोज्ने हो, सोच्न पाउनुहुन्छ तपाईँ भन्ने बित्तिकै बिस्तारै चाहिँ मान्छेहरूको के चिन्तन आइसकिया रहेछ भनेर भन्दाखेरि गुणस्तर खोज्नुपर्छ, हद्द होला, 5 वर्षपछि मलाई भोट जान्न, म उठ्दै उठ्दै नै सकिएको। अब एउटा त्यो किसिमको चिन्तन छ भने अर्को सम्भावना पनि राम्रो छ, दुईवटा सम्भावना मैले राम्रो देखाएको छु। अस्ति मात्रै म के अरे तौलिवाको शिवराज नगरपालिकामा थिएँ, त्यो नगरपालिकाको मेयर जसलाई भेटेँ उहाँ त शिक्षक हो रहेछ। त्यो शिक्षक हुने मान्छेहरूको ताँती छ अहिले, मेयर हुने, उपमेयर हुने, अथवा अध्यक्ष हुने, उपाध्यक्ष हुने, त्यस्तो मान्छेहरू वडाध्यक्ष हुने, त्यो मान्छेहरूको ताँती छ। त्यो ताँतीलाई हामीले उपयोग गर्न सक्छौँ, किनभने उहाँ त शिक्षामा भिजेको हुन्छ नि, त्यहाँबाट लिन सक्ने सम्भावना छ। दोस्रो पनि सम्भावना रहेछ, त्यो के भन्दै जाँगर रहेछ कि अहिले, अहिले चाहिँ नि हामी सक्दैनौँ खोइ भन्ने, मैले अहिलेसम्म जनप्रतिनिधिहरू भेटिनँ, मैले जनप्रतिनिधि गर्नुपर्छ, 5 वर्षमा गरेर देखाउनुपर्छ भन्ने चिन्तन रहेछ। त्यो गरेर देखाउनुपर्छ भनेर भन्नेलाई चाहिँ हनुमान चालिसा पढाइदियो भने मजेसँग सकिन्छ। त्यसपछि यहाँ केन्द्रमा जेसुकै निर्णय गरून्, यो हाम्रो उसको निम्ति मान्य हुँदैन, तपाईँको निर्णय तपाईँ राख्नुहोस् भन्न सक्छ, उसले कर्मचारी फर्काउन सक्छ, शिक्षकहरूलाई फर्काउन सक्छ, यो शिक्षक मलाई चाहिँदैन भन्न सक्छ। हुँदाहुँदै गएर त मैले एक ठाउँमा त भने पनि यी साह्रै राम्रा शिक्षकहरू हुन्, यिनीहरूका 32 गुण के अरे 32 गुण हुनुपर्नेमा 30 गुण साह्रै राम्रा छन्, दुईवटा मात्र अलिकति खराबी छन्। एउटा के भने यी पढाउँदा नि पढाउँदैनन्, पढाउन नि जान्दैनन्। यी दुईवटा साह्रै ऊ भएका राम्रा शिक्षकहरूको सूची यो हो भनेर भने भित्ता भित्ता टाँदैन न, के हुन्छ भनेर भने अँ त्यसो त गर्न सकिन्छ भन्ने चिन्तन ल्याउँछ, त्यसले सम्भव छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी शिक्षा ऐनको 9 संशोधनमा रहेका व्यवस्था र यसले शिक्षा क्षेत्रमा पार्ने समग्र असरका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ शिक्षाविद विद्यानाथ कोइराला, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि पनि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी व्यवस्थापिका संसदबाट गत मंगलबार पारित भएको शिक्षा ऐन 2028 9 संशोधन भएपछि त्यो ऐनले नेपालको शिक्षा क्षेत्रमा पार्ने प्रभावका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ शिक्षाविद विद्यानाथ कोइराला, उहाँसँगको कुराकानी अघि बढाउँदै हुनुहुन्छ साथी विष्णु विश्वकर्मा।
तपाईँले एउटा कुरा जोड्नुभयो, जुन सामुदायिक विद्यालयको गुणस्तर अझै उकास्न सकिन्छ, गइसकेका छैन, सिद्धिसकेका छैन भन्नुहुन्छ, तर प्रवृत्ति हेर्ने हो भने संसदमा त्यति सांसद मध्ये 3 जना मात्रै सामुदायिक शिक्षाको पक्षमा देखिए, बाँकी 598 जना सांसद निजी अझ अहिलेको चल्तीमा पैसामुखी शिक्षाको भरमा छन्। अब यसरी यो प्रवृत्ति सुधार्न त्यति सजिलो छ र तपाईँले भने जस्तो?
मैले चाहिँ नि कहाँबाट हेरेँ भने तपाईँले माथिबाट केन्द्रबाट हेर्नुभयो, मैले जनता जनार्दनबाट हेरेँ। मैले अर्को सम्भावना पनि देखिरहेको छु। अर्को सम्भावना कस्तो भनेदेखि, म नवलपरासीमा गएँ, त्यहाँ चाहिँ नि एमालेसँग सम्बद्ध शिक्षक संगठनवालाहरूले नगर स्तरीय अधिवेशन संगठनको भनेर भन्दै चाहिँ गरेछन्। म त्यसैमा सम्बोधन गर्न पुगेँ, एक मजा लाग्यो मलाई, कति राम्रो गर्नुभयो तपाईँहरूले। अब तपाईँको संगठनमा के भन्नु पर्यो भने मेरो गौरवशाली पार्टीले के नीति बनाएको थियो शिक्षामा, त्यसलाई कार्यान्वयन कसरी गर्न सक्छु भनेपछि त एउटा त गुणस्तर पर्दो रहेछ। गुणस्तरीय शिक्षा कसरी दिन सक्छु, त्यसो भएपछि तपाईँसँग अर्को बाटो भयो शिक्षकको त्यो इआई भन्ने एजुकेसन इन्टरनेसनल भन्ने संस्था छ त्यसले भनेको गुणस्तरीय शिक्षक कसरी बन्छु गुणस्तरीय वातावरण कसरी बनाउँछु गुणस्तरीय सामग्री कसरी उपलब्ध गराउँछु तीनटा कुराकानीमा एकचोटि सोचौँ त तपाईँ आफै गुणस्तरीय हो कि होइन विचार गर्नुहोस् यसो भन्ने बित्तिकै उहाँहरूलाई चाहिँ के चिन्तन हुँदो रहेछ भने ओहो अब हामी गर्न सक्छौँ त्यसो भन्दा अर्को सम्भावना कहाँनिर निक्ल्यो भनेदेखि तिनीहरू गाउँपालिकाभरि सबै शिक्षकहरूलाई जम्मा पारेर गुणस्तर के हो साँच्चै हाम्रो अहिले हाम्रो शैक्षिक उपलब्धि कति छ त्यसो भए अब कसरी उपलब्धि बढाउन सक्ने उपाय के हो को कसले के गर्न सक्नुहुन्छ यो किसिमको संवादको थालनी हामी गर्न सक्छौँ त्यसले गर्दाखेरि यी सांसदहरूले जेसुकै भनौन् तिनले जेसुकै कुराकानी गरून् तपाईँसँग सहमत छु म किनभनेदेखि निजी हाबी भएको निश्चित हो 601 52-58 मान्छेहरू त निजीकै वकालतकर्ताहरू छन् त्यहाँ संसदमा किनभने उनलाई पनि थाहा छ पैसा तिरेर चाहिँ त्यहाँ सांसद बन्न पाइन्छ भनेर भन्नु सबैलाई थाहा छ सांसद बन्नलाई पैसा भयो भने हुँदो रहेछ निर्वाचनमा पनि पैसा चाहिँदो रहेछ भनेर यस्तो खर्चिलो भयो भनेर चाहिँ प्रचण्ड पूर्व प्रधानमन्त्री भन्दै हिँड्नु भएको छ भनेपछि यता के अरे निर्वाचित हुँदा पनि पैसै चाहिने रहेछ पैसा उसलाई तिरेर मनोनित भएर जान पाउने माने पार्टीलाई तिरेर मनोनित हुँदा जान पाउने पनि ढोका पनि हाम्रा दलहरूले खोल्या रहेछ त्यसो भएपछि ती किनुवा र बेचुवाहरूलाई के को चिन्ता गर्नुहुन्छ तिनमा पनि फेरि तपाईँको 601 भनेर जसलाई भन्नुभयो त्यसको सट्टा 148 मान्छे हुन् त्यसमा पनि 145 थिए त्यो भएका मान्छेहरूमध्ये पनि सबैले चाहिँ थपडी बजाए होइनन् केहीले थपडी बजाए ल भयो भयो भनेर भनेर चाहिँ भनिदियो त्यत्तिकै गएर चाहिँ टुङ्गिया हो यस्तो किसिमको ढङ्गरङ्ग किन हुँदो रहेछ भने त्यो सिरियसनेस छैन त्यसमा हुन्छ नि गम्भीरतापूर्वक सोच्ने किसिमको प्रवृत्ति हाम्रो मान्छेहरूमा छैन नत्र 8 संशोधन भएको यति दिनमा 9 संशोधन तुरन्तै ल्याउनुहुन्छ 8 संशोधन हुँदैन भनेर भनेको कुराकानीलाई टेक्नु पर्दैन शिक्षकहरूलाई चाहिँ स्थायी गर्नलाई ससम्मान बाटोहरू खोजिदिनु पर्दैन किनभने शिक्षकहरू त अहिले चाहिँ जुन पानी बढुवा भनेर चाहिँ कर्मचारीहरूमा चाहिँ पानी बढुवा कर्मचारी भन्दाखेरि बेजतै भएको छ प्राध्यापकहरूमा चाहिँ तपाईँको त्यो स्वत स्थायी स्वत प्रमोसन भनेर भन्दाखेरि त्यो बदनामै भएको छ स्वत स्थायी हुँदाखेरि बदनामै भएको छ अब यो फेरि अर्को स्वत स्थायीको नाटक किन गर्नुपर्ने हो त्यो ढङ्गले चाहिँ आयोग खोलिदिएर ल आयोगबाट पास गर्ने भन्ने किसिमको कुराकानी गर्नलाई त तिनले निर्णय गर्न सक्नु पर्थ्यो नि 9 संशोधन ल्याउँदाखेरि त फेरि संघीय डिजाइन अनुसार कसरी लाने त भनेर भन्ने किसिमको कुराकानी पो कुरो गर्नु पर्थ्यो त्यो कहाँबाट त्यो एउटा त्यो टालटुले बुद्धिमा किन फस्या तिनीहरू
तपाईँले यति भन्दा टालटुले बुद्धिकै कुरा गर्दा शिक्षा मन्त्रीकै सक्रियतामा उहाँकै अझ मुख्य संयोजनमा यो 9 संशोधन आयो जुन एक वर्षपछि मात्रै आउँदैछ 8 संशोधन गत वर्ष मात्रै भएको थियो दुईजना मन्त्री फेरि यो बीचमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पूर्व शिक्षा मन्त्रीले यो 8 संशोधन ल्याउनुभयो त्यसपछि धनराम पौडेल र अहिले गोपालमान श्रेष्ठ आउनुभयो यो पार्टीपक्षीय जुन सरकारहरू आए पार्टीपक्षीय जुन मन्त्रीहरू भए यसले एकदमै डरलाग्दो अवस्था पनि ल्याउँदो रहेछ यसलाई यति चाँडो ऐन संशोधन हुने स्थानीय तहले फेरि यही विकराल अवस्था फेरि स्थानीय तहमा पनि देखिने हो त्यसले झन् कस्तो नतिजा त्यसलाई
होइन अब स्थानीय सरकार भएको हुनाले एउटा स्थानीय मापदण्ड बनाउन सक्ने सम्भावना छ
तर जुन अब केन्द्र सरकारले अहिलेसम्म त्यो निर्देशकै दिन सकिरहेको छैन भने त त्यो कस्तो ल्याउँछ
अर्को सम्भावना छ स्थानीय विकास मन्त्रालय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एउटा कानून बनाउँदैछ बनाइरहेछ त्यो बनाएको कुरो कनि शिक्षा मन्त्रालयमा गएको छ शिक्षा मन्त्रालयले आफ्नो कानून बनायो त्यो स्थानीय विकास मन्त्रालयलाई गएको छ दुईटा एक अर्कोमा चाहिँ मारामार गरिरहेछन् अब दुईटालाई चाहिँ मिलाउन सक्ने सम्भावना छ फेरि त्यो दुईटालाई मिलाउन सक्ने सम्भावनाको बिन्दुमा हामी पुगिरहेछौँ त्यसो हुँदाखेरि एउटा खाका यहाँ बन्ला त्यो खाका चाहिँ स्थानीय सरकारको तहमा जाला स्थानीय सरकारले आफ्नो अनुसार चाहिँ नियमहरू बनाउला स्थानीय मापदण्ड बनाउला त्यो मापदण्डलाई लागू गर्ला अब दुई चाँडाले लागू गरे भने त्यो दुई चाँडालाई अगाडि ल्याइदिएर आहा फलान ठाउँमा यसो गर्यो तिलान ठाउँमा यसो गर्यो भन्दै चाहिँ अलिकति प्रोत्साहित गरिदिने हो भने अर्कोले म के कम्ती भन्ने किसिमको प्रतियोगिताको भाषा सिर्जना हुन्छ त्यो गर्ने बित्तिकै समाधान हुन्छ अब यहाँ मन्त्रीलाई मात्रै गाली गरेर अथवा चाहिँ सांसदलाई मात्रै गाली गरेर समाधान त निक्लिँदैन यो त आक्रोश व्यक्त गर्ने मात्रै हो होइन ल मैले छोडिदिएँ मैले यो राख्दिएँ म यसो गरेँ उसो गरेँ भनेर भन्ने त हुँदैन गोपालमानको बुद्धि र धनीरामको बुद्धि र त्यसपछि गिरिराजमणिको बुद्धि र के अरे यो एमालेका मन्त्रीहरूको बुद्धि एउटै बुद्धि हो एउटै भाँडामा हो मैले के देख्दिनँ भने ती फरक फरक बुद्धि भएका संरचना बनाऊ भन्ने चिन्तन भएका मान्छेहरू होइनन् आफ्ना पार्टीका मान्छेहरू भित्र हालौँ तत्काललाई समस्या टारौँ किनभने मेरो जागिर 3 महिना 6 महिना बढीमा 9 महिना अब यो किसिमको हिसाबको मन्त्रीहरू भएको कारणले गर्दाखेरि हामीले दुःख पाएको निश्चित हो. मन्त्रीहरूलाई मैले एउटै डालोमा हालेँ, तिनका बुद्धिको लेभल चाहिँ एउटै देखेको छु मैले, चाहे गोपाल मानले गरौँ चाहे अर्का मानले गरौँ, एउटै बुद्धि हो. त्यसो भए हुनाले ती बुद्धिलाईको पछिलाई लाग्नुभन्दा बरु स्थानीय सरकारलाई उठाएर लो है यिनले यो कुराकानी ल्याए तपाईँ के भन्नुहुन्छ भन्नु सक्ने अवस्था चाहिँ हुन्छ. किनभने स्थानीय सरकारलाई एउटा अर्को अधिकार दिएको छ, त्यो के हो भने तपाईँले शिक्षकको विद्यार्थी अनुपात बनाउन सक्नुहुन्छ. जस्तो 23 काम के अरे 3 पेजको सूची जुन छ नि सरकारले यो यो शिक्षा मन्त्रालयले गरिरहेको हो, यो काम अब स्थानीय सरकारले गर्नुपर्छ भन्ने जुन सूची तयार पारेको छ, त्यो सूचीलाई संघीय मामिला मन्त्रालयले ल यो सूचीमा म सहमत छु, 23 मुद्दे हामीले राख्या पनि यही हो, हामी सही गर्न तयार छौँ भनेर भनिरहेको अवस्था भएकोले त्यही कुरोकानीलाई चाहिँ मिलाएर लिएर गएर यो कुरो कसरी गर्नुहुन्छ भनेर स्थानीय मन्त्रालयलाई भनिदियो भने यहाँ केन्द्रमा जेसुकै भनिदिनु जेसुकै पास गरौँ, त्योसँग खासै केही फरक पर्दैन.
यो संशोधनले एउटा महत्वपूर्ण प्रश्न उब्जाएको छ, जो योग्य शिक्षक थिए, जो शिक्षाको गुणस्तर उकास्न चाहन्थे, जो पढे लेखेका पनि थिए, जो नयाँ शिक्षा लिएर आएका थिए, तर उनीहरू चाहिँ अब वञ्चित हुने भयो, अब सामुदायिक विद्यालयमा उनीहरू प्रवेश गर्नै नपाउने भयो, सरकारले यो बाटो नै बन्द गरिदियो भन्ने आम प्रश्न पनि छ. यसमा चाहिँ के भन्नुहुन्छ तपाईँ?
ठिक भन्नुभयो, होइन त्यसमा त नाइ भन्नुपर्ने केही छैन, किनभने प्रतियोगितामा पुराना मान्छेहरूले नसक्ने अवस्था हुन सक्छ. भनेपछि पुराना मान्छेहरूलाई मुलाइजा गर्नुपर्छ भन्ने पक्षमा म छैन, किनभने बच्चालाई अन्याय गर्नुपर्ने भनेको शिक्षकलाई न्याय गर्नुपर्ने होइन, किनभने बच्चाको मूल्यमा शिक्षकको जागिर हो. त्यसो भनेपछि अब बच्चालाई न्याय गर्नलाई पुरानाले के गर्ने भन्दा चाहिँ पुरानासँग अनुभव छ, नयाँसँग ज्ञान छ, मिलाउने हो. त्यो अनुभव र ज्ञान दुईवटा मिलाउने किसिमको सम्भावनाहरू हामीले खोज्नुपर्छ. त्यसो भन्ने बित्तिकै मैले अर्को उपाय खोज्नु खोजेँ, पुराना जोसुकै भज तपाईँले 20 भोटा त फटाउनु भयो नि हो, 20 भोटा फटाउँदा 20 कुरा त थाहा पाउनु भयो होला नि, मलाई भनिदिनु न भनेर नयाँले जिस्काउन थाल्नुपर्ने हो. नयाँलाई तपाईँ त प्रविधिमा जानकार मान्छे, तपाईँको प्रविधि मलाई सिकाउनु न, तपाईँले त नयाँ नयाँ कुरा थाहा पाउनु भएको छ, तपाईँले जाने कुराकानी के हो भन्नु भने संस्कार चाहिँ बनाइदिनु पर्ने भयो. अब हाम्रो संस्कार के भने पुरानाबाट सिक्ने, नयाँबाट नसिक्ने हाम्रो बुद्धि हो. अब त्यो बुद्धि भत्काइदिनु पर्ने भयो, त्यो बुद्धि भत्काउने बित्तिकै स्वतः हुन्छ. अब त्यो कसरी भत्किन्छ त भन्यो भनेदेखि मैले त सजिलरी भत्काउने बाटो देखाएको छु. सजिलरी कसो भने एउटा शिक्षकलाई सोध्छु मैले, ए मित्र तपाईँसँग मोबाइल छ? छ. मोबाइल किनिसकेपछि मोबाइल बिग्रियो भने कसलाई सोध्नुहुन्छ भनेर भन्यो भने छोरोलाई सोध्छु, छोरीलाई सोध्छु. त्यसो भए तपाईँ नजान्ने भएको साबित भयो हो भनेपछि हो. यदि त्यसो हो भने छोराछोरी तपाईँभन्दा जान्ने भएको हो, त्यो पनि हो. यदि त्यसो भन्नुहुन्छ भने तपाईँका स्कुलका विद्यार्थी तपाईँभन्दा जान्ने भएको छन् हो, त्यो पनि हो. यदि त्यसो हो भने विद्यार्थीसँग तपाईँले सोध्ने र सिक्ने किसिमको प्रक्रिया के गरी गर्नुहुन्छ भन्ने बित्तिकै उहाँहरूले सोध्न थाल्नुहुँदो रहेछ. त्यसो भएपछि उहाँहरूले अनुभव पास गर्नुहुन्छ, यहाँले माने विद्यार्थीहरूले चाहिँ यो ज्ञान पास गर्न थाल्छन्, प्रविधि पास गर्न थाल्छन्। त्यो हुने बित्तिकै हामीसँग अर्को मजा संस्कार आउँछ, त्यो के हो भने बाल केन्द्रित विद्यालय भन्दै जान्छ.
तर तपाईँले यहीँनिर ल्याउँदा नि जस्तो शिक्षकले प्रविधि सिकेको छैन तर विद्यार्थी त्योभन्दा अगाडि छ, प्रविधि सिकेर पनि उपयोग गर्न एकदमै खप्पिस भइसकेका छन् र अहिले अभ्यस्त भइसकेका छन्, प्रविधि सिकेको शिक्षकलाई ल्याउनु पर्ने साँटो त्यही प्रविधि नसिकेको शिक्षकलाई विद्यालयमा टेकाइँदैछ. अब यसले ध्वस्त भन्छन् नि कतिपय शब्दमा, सिधै भन्दाखेरि सामुदायिक विद्यालय ध्वस्त हुनुको एउटा कारण यो पनि हो भन्छन् नि.
है एउटा चिन्तन हो तर म त्यही चिन्तन नै सबै हो भनेर
तपाईँले भनेको अहिले ठ्याक्कै जो शिक्षकले प्रविधि सिकेरन् उनीहरूलाई सिकाउनु पर्यो, त्यो पनि विद्यार्थीबाटै सिकाउन लाउनु पर्यो भन्नुभयो. नयाँलाई प्रवेश नपाएपछि उनीहरूलाई सिकाउनु पनि त्यत्तिकै झन्झटिलो छ नि फेरि?
छैन, कति छैन. किन छैन भने म चाहिँ यो शिक्षकले चाहेमा गर्न सक्छन् भनेर जब हिँड्थेँ नि, हिँडिरहेको छु, त्यो बेलामा मैले अनुभव के गरेका छु भने 58 भइसकेँ सर, अब मैले सिक्न सक्छु, मैले पनि सक्नुहुन्न भने तुरन्तै छोड्नु जागिर छु. तर सिक्न नसक्ने मान्छे किन बस्नु भएको? किनभने पढाउने भनेर भने त तपाईँले ब्रह्मकर्म गर्नु हो, हाम्रो पुर्खाको भाषामा ब्रह्मकर्म भनेर भन्ने बित्तिकै तपाईँले चाहिँ के गर्नु पर्यो भनेर भन्दाखेरि ए पढ्ने पढाउने गर्नु पर्यो. तपाईँ पढ्नु हो भने पढाएको छैन, पढाउनु हो पढाएँ, त्यसो भए पढ्न थाल्नु सब भनेपछि तपाईँको कर्मैभित्र पर्यो यो गर्नु भनेपछि चुनौती भयो सर गरेर देखाउँछु भनेर भन्नु हो गर्नु हो. त्यसैले त्यो चुनौती हामीले सिर्जना गर्नुपर्ने रहेछ. अब त्यो कसले गर्छ भने स्थानीय सरकारले गर्छ. अबको काम के हुने भने साथीहरू हो तपाईँहरू जो जान्नुहुन्न त्यो नजान्ने मान्छेले जान्ने मान्छेसँग सिक्ने किसिमको अवस्था सोचौँ. 1 महिना तपाईँहरूलाई टाइम, 2 महिना टाइम, 3 महिना टाइम, कि जागिर खानुहोस् सिक्नुहोस् के होइन भने मेरो गाउँपालिका वा मेरो नगरपालिकाबाट तपाईँलाई मैले अयोग्य भनेर भन्छु, अयोग्यको सूचीमा तपाईँलाई राखिदिन्छु, त्यो चाहिँ म शिक्षा मन्त्रालयमा पठाइदिन्छु, ल यी मान्छे मलाई काम लाग्दैन, जसले लैजान्छु लैजाऊ भनेर भन्छु गरौँ। यति मात्रै गराउन सकियो भने ती मान्छेबाट हुन्छन्। मैले किन त्यसो भने भनेदेखि तिनलाई तुरुन्तै निकाल्न सक्ने अवस्था हामीसँग छैन, त्यसले आर्थिक लगानी बढ्ता पर्छ, त्यसलाई निकाल्ने बित्तिकै राजनीतिक हिसाबले उथलपुथल हुन्छ, दलगत शिक्षक संगठनहरू छन्, दलकै शिक्षक संगठनहरू हुन्, विद्यार्थी संगठन दलकै मान्छेहरू हुन्, ती दलमा चाहिँ दलले फेरि छात्र छायामा राख्ने किसिमको हाम्रो संस्कार छ, त्यो सब संस्कारलाई हेर्दाखेरि चाहिँ मैले के देख्छु भनेदेखि तत्काल तपाईँले भने जस्तो सजिलोहरू हुँदैन, बरु मैले भने सजिलो हुनसक्छ। त्यसैले त्यो सिक्ने किसिमको प्रक्रियामा हामी शिक्षकलाई हाल्न सक्छौँ भने म विश्वस्त छु।
तपाईँले भने जसरी जाँदाखेरि अब स्थानीय तहले प्रविधि सिकेका ज्ञान सिकेका शिक्षकलाई अझ भनौँ अहिले पढिरहेकाहरूलाई पनि विदेश जान सजिलो छ तर गाउँघरतिर गएर काम गर्न गाह्रो यसै कारण मानिरहेका छन्। मुख्य कारण भनेकै त्यहाँ ज्ञानको मूल्य मान्यता हुँदैन, सम्मान हुँदैन, हामीले सिकेको कुरा त्यहाँ प्रयोगमा आउँदैन भन्ने ठूलो निराशाको अवस्था छ। अब यसलाई स्थानीय तह आफैले कसरी मिलाउनु पर्ला, सरकारले कसरी मिलाउनु पर्ला?
स्थानीय तहको अर्को रमाइलो बुद्धि रहेछ, म तपाईँलाई रमाइलो कुरोकानी भनौँ। मैले त्यहाँ स्थानीय तहमा पाँच सातवटा गाउँपालिकाहरूमा म पसिसकेँ, नगरपालिकाको पनि केही मान्छेहरूसँग मैले भेटिसकेँ। उहाँहरूको कति सजिलो तरिका रहेछ भनेदेखि स्थानीय युवाहरू बेरोजगार को छन् सूची बनाउँछौँ भनेर भन्नुभयो। सूची बनाएपछि स्थानीय तहमा रोजगार मुखी सिप भएका मान्छेहरू को छन्, परम्परागत सिपहरू होलान्, आधुनिक सिपहरू होलान्, व्यवसायीहरू होलान्, उद्यमीहरू होलान्, को छन् तिनीहरूको सूची बनाउँछौँ भन्नुभयो। अनि सूची बनाएर के गर्नुहुन्छ भनेर सोधेँ। त्यो सूची बनाइसकेपछि ल यी चाहिँ रोजगार खोज्ने, यी चाहिँ नि रोजगारीमा सिप खोज्ने, त्यसैले रोजगार खोज्नेलाई तपाईँ कहाँ लगेर इन्टर्न्स राखिदिन्छु, इन्टर्न्सबाट जान्छन् जो तिनीहरू क्षमतावाला छन् वा चाहिँ सिप सिक्न खोज्छन् तिनीहरूको निम्ति चाहिँ अर्को किसिमको तरिका गर्छु कि उनीहरूले आएर सिक्ने किसिमको बन्दोबस्त मिलाइदिन्छु भन्ने चाहिँ उहाँहरूसँग चिन्तन हुँदो रहेछ। त्यसैले त्यो चिन्तनलाई खेती गर्न जान्ने बित्तिकै अनि बिस्तारै मान्छेहरूले चाहिँ ए सम्भावना त यहीँ रहेछ भनेर भन्ने अर्को कुरोकानी हुँदो रहेछ। अर्को मैले अस्ति मात्रै चाहिँ एउटा किताब पढिसकेँ, त्यो पौरख भन्ने किताब रहेछ, मजा लाग्यो मलाई। त्यो मान्छे वास्तवमा कस्तो मान्छेहरू कसरी पौरख गरेर पैसा कमायो, कसरी नाम कमायो, कसरी चाहिँ नि त्यो अपाङ्ग चाहिँ साङ्गको बराबर काम गर्न सक्यो, कसरी एउटा दलित एकदम सम्माननीय भनेर चाहिँ नि जागिर खोज्देऊ भनेर भन्दा चाहिँ भन्दै जाँदाखेरि कतै जागिर नपाएको मान्छे सम्मानित हिसाबमा एक हजार मान्छेहरूलाई चाहिँ जागिर दिन सक्ने किसिमको तागतमा पुग्यो। त्यस्तो खालको कुरोहरू चाहिँ ल्याउनु पर्ने रहेछ गाउँपालिकामा पनि नगरपालिकामा पनि। त्यति गरिदिने बित्तिकै अनि त्यसो गर्दा मान्छेले के सोध्यो ए सम्भावना त यहाँ रहेछ, एउटा अर्को कुरोकानी हो। अर्को सम्भावना देखाइदिने पनि रहेछ, किनभने हाम्रो मान्छेले के थाहा पाएछ भन्नुभन्दा पैसा कमाउनु जानिँदैन, पैसा उतातिर कमाइन्छ भनेर भन्ने मात्रै बुझिरह्यो कि, त्यही बुझाइदिए हाम्रो मान्छेहरूले, शिक्षा काम लागेन, बेरोजगार उत्पादन भयो, यो हावा कुराकानी गरिदिएर त्यो मान्छेहरूलाई चाहिँ धकेलिदिए। अब के भन्यो भने ए तिमीले यति शिक्षा पढाएको छौ, तिमी के बेच्न सक्छौ, ल बाख्रा बेच्छौ, बेच। बाख्रा बेच्दाखेरि भूतलाई बेचिँदो रहेछ, बाख्राको रौँ छ नि त्यो रौँ, रङ कत्रेर बेच्ने किसिमको बुद्धि गर्ने हो भने त त्यसले त त्यो हिमालतिर गयो भने त बाख्राको रङको छेप्पा भनेर बनाउँछन्, त्यसले बनाउँदा रहेछन् लिउ बनाउँछन्, फ्याप्लु बनाउँछन्, तिनीहरू त बनाउने हुँदो रहेछ। त्यसो भनेपछि त्यसलाई के बनाउने, सिङ छ बाख्राको, त्यो बाख्राको खसीको सिङ छ, त्यो सिङलाई के गर्न सकिन्छ होला, डेकोरेसन पिसको रूपमा कसरी लाने होला, अर्थकमा के गर्न सकिन्छ, यस्तो खालको सम्भावनाहरू उनलाई खोजाइदियो भने उनीहरू त पैसो त यहीँ पो फल्ने रहेछ भनेर भन्ने चाहिँ कुरो बुझिहाल्छन्। त्यसैले त्यो बुझाइदियो भनेर भने सम्भावना निक्लछ, मैले त देख्दिनँ अप्ठ्यारो।
अन्तिममा अब असम्भवै चाहिँ होइन तर सरकारले भनेको जस्तो सजिलो गरिदिएन, अझ भनौँ नौ संशोधन पारित गरेपछि शिक्षाको ठूलो समस्या अयोग्य शिक्षकलाई कसरी व्यवस्थापन गर्ने भन्ने जुन चिन्ता थियो तर विषयमा फेरि अस्थायीलाई सोझै स्थायी गर्ने बाटो सरकार आफैले खोल्दियो। तपाईँले भने जस्तो ऐन पारित भइगयो, स्थानीय तहमा पनि शिक्षकहरू आइसके, विद्यालयमा प्रवेश गरिसके, उनीहरू त्यहाँबाट हल्लिने अवस्था छैन, स्थानीय तह अनुसारको संघीय संरचना गएपछि नयाँ संरचना शिक्षाको लागू पनि भएको छ जो सबै अधिकार स्थानीय तहमा छ, विद्यार्थीले सिक्न सक्ने, शिक्षाको गुणस्तर नखस्किने र तपाईँ हाम्रा यी बुद्धि त्यहाँ लागू गर्न सकिने अवस्था चाहिँ के हुन सक्छ?
एकदम ठिक ल्याउनु भयो। अब वास्तवमा के गर्नुपर्ने भयो भने ती शिक्षकहरू अब फेरि एकै ठाउँमा राखेर तालिम दिनु पर्यो भनेर भनेदेखि शिक्षकलाई के अरे कर्मचारी तन्त्रलाई गाह्रो होला, उनले के दिएर पठाउलान् त्यो मान्छेलाई चाहिँ अप्ठ्यारो होला। अब एउटा सम्भावना अर्को निकालौं, यदि त्यस्ता मान्छे आइलाग्यो भने अब गाउँपालिका तहमा ती चाहिँ अस्थायी अहिले भएका भेलबाडीमा स्थायी भएका कतिजना मान्छे हुन् को हुन् भने खोज्न सक्छ गाउँपालिकाले नगरपालिकाले नि खोज्न सक्छ ती खोजेका मान्छेहरूलाई चाहिँ ल तपाईँको काम चाहिँ नि अब हामीले तालिम सालिम त दिनु पर्दैन फलानु स्कूलमा तपाईँ चाहिँ सात दिन बसेर हेर्नुहोस् त्यहाँ राम्रा शिक्षक पनि छन् नि त निजीकै राम्रा होलान् सरकारीकै राम्रा होलान् धार्मिककै राम्रा होलान् त्यो राम्रो स्कूलमा तपाईँ सात दिन बसेर आउनुहोस् सात दिनपछि तपाईँसँग संवाद गर्ने हो त्यहाँबाट के सिक्नुभयो स्कूलमा के लागू गर्नुहुन्छ यति मात्रै तरिका गर्ने बित्तिकै त्यो चाहिँ के हुन्छ भने अहिले भएका गडबड गुडबुडलाई पनि सम्हाल्न सक्ने ठाउँ हुन्छ होइन तपाईँ सक्नुहुन्न त सक्दैन त्यसो भए तपाईँ स्थायी हुनुभयो अब छोडिदिनुहोस् अब तपाईँले चाहिँ सरकारसँग पैसा माग्नुहोस् म स्थायी भइसकेँ अब स्थायी भएको हुनाले मैले चाहिँ पाउने सेवा सुविधा जे हो त्यो सेवा सुविधा पाएर मलाई मुक्त गरिदिनु होला भनेर भन्नुहोस् भन्ने किसिमको ढङ्गमा चाहिँ स्थानीय सरकार गइदियो भने सम्भावना निक्लिन्छ
हवस् यो महत्वपूर्ण समय र संवादका लागि अझ भनौ अस्थायी शिक्षक सोझै स्थायी भएर विद्यालयमा आएपछि यति धेरै निराश हुनु पर्दैन तर धेरै सुध्रिने र सुधार्ने मौका छ यतातिर लागौ भनेर जुन जोड बल गरिदिनु भयो यसका लागि तपाईँलाई धेरैभन्दा धेरै धन्यवाद डाक्टर
मलाई पनि यो अवसर दिनुभयो आभार व्यक्त गर्छु
उहाँ हुनुहुन्थ्यो शिक्षाविद विद्यानाथ कोइराला शिक्षा ऐनको नवौं संशोधन र त्यसले असर पार्ने कुराहरूका बारेमा चर्चा गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ अहिलेको कार्यक्रम बदलिँदो नेपालबाट भने साथी विष्णु विश्वकर्मा तथा प्राविधिक साथी मनोज विष्टसँगै म सुफल काफले पनि बिदा हुन्छु नमस्कार।